नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भूकम्पले भत्केका घर पुननिर्माणको प्रगति 46% रहेको सरकारको भनाई, आउँदो असारभित्र 60% प्रभावितलाई आफ्नै घरमा सार्ने प्राधिकरणको दावी।
60%लाई कमसेकम सुरक्षित आवासभित्र यो आर्थिक वर्षभित्र पसालौं भन्ने उद्देश्यका साथ हामी अगाडि बढेको।
नयाँ सरकार गठन र पार्टी एकताको विषय छिट्टै टुङ्ग्याउन एमाले र माओवादीका अध्यक्षहरू सहमत, पार्टी एकताबारे शंका नगर्न आग्रह।
खोटाङमा धेरै रगत बगेर एकजना सुत्केरीको ज्यान गयो, उखुको मूल्य निर्धारण नहुँदा सर्लाहीका किसान उधारोमा उखु बेच्न बाध्य।
चीन पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार हुने सम्भावना बढ्यो, क्षेत्रीय सम्पर्क बढाउन महत्वपूर्ण हुने तीनवटै देशको भनाई।
र विराटनगर एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटको फाइनलमा इङ्ग्लिस प्रिमियर लिग फुटबल आज राति म्यान्चेस्टर सिटी र न्यूक्यासल खेल्दै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले भत्काएका घर पुनर्निर्माणमा 46% प्रगति भएको दावी गरेको छ। स्थापनाको 2 वर्ष पुगेको अवसरमा काठमाडौँमा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले भूकम्प अति प्रभावित 14 जिल्लामा 46% घर पुनर्निर्माण भइरहेको तथ्याङ्क सार्वजनिक गरेको हो। प्राधिकरणले भूकम्पले भत्काएका सबै घरको नभई पहिलो किस्ता लिएकाहरूले बनाइसकेका वा बनाइरहेका घरलाई आधार मानेर प्रगति विवरण पेश गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले आउने असारभित्र 60% भूकम्प प्रभावितलाई स्थायी घरमा सार्ने गरी काम भइरहेको पनि जानकारी दिनुभयो। तथ्याङ्कमा अनुदान योग्य लाभग्राहीको सूचीमा परेका 7,67,000 मध्ये 6,64,000 अनुदानको पहिलो किस्ता बुझेका छन्। 79,514 घर बनिसकेका छन् भने 1,94,196 घर बनिरहेका छन्। कार्यकारी प्रमुख भूषालले आफ्नो नेतृत्वको 2 महिनामा घर पुननिर्माणले गति लिएको समेत दावी गर्नुभएको छ।
भूकम्पबाट क्षति पुगेका संरचनाको पुननिर्माण, प्रभावित र विस्थापितको पुनर्वास तथा पुनस्थापनाका लागि प्राधिकरण स्थापना भएको 2 वर्ष पूरा भएको छ। बितेका 2 वर्षमा प्राधिकरणले के गर्यो अनि अबका योजना के छन् त? मदन पौड्यालको रिपोर्ट।
हाम्रो पुनर्निर्माण प्राधिकरणका स्थापनाका 2 वर्ष उक्त पुस्तकको अनावरण गरिदिनु हुन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी श्री युवराज भूषाललाई हार्दिक अनुरोध छ।
पुनर्निर्माणका 2 वर्ष नामको पुस्तकमा प्राधिकरणले अहिलेसम्मका कामको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रगति विवरणमा घर निर्माण 46% भनिएको छ। अनेक कठिनाईका बावजुद पनि उत्साहजनक काम भएको प्राधिकरणको दावी छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषाल,
भूकम्प पीड़ित दाजुभाइ दिदीबहिनीहरू जुन अस्थायी अथवा असुरक्षित आवासमा बस्नु भएको छ उहाँहरूको पीड़ा छ। अब स्वास्थ्यका, शिक्षाका, आवासका, गाँसबासका, जाडोका, गर्मीका, वर्षातका विभिन्न समस्यामा जकडिरहनु भएको छ। त्यसपट्टि हामी अत्यन्त संवेदनशील छौं र त्यसैलाई गति दिने प्रयासहरू भइरहेछ।
भूकम्प अति प्रभावित र कम प्रभावित गरी 31 जिल्लामा अहिले पुनर्निर्माण अभियान चलिरहेको छ। भत्केका अनि आंशिक क्षति भएका घर, सरकारी कार्यालय, सम्पदा तथा अरू संरचना पुनर्निर्माणको 5 वर्षीय अवधिभित्र बनिसक्नुपर्नेछ। तर प्राधिकरणको 40% समय अवधि सकियो। प्राधिकरणको मुख्य जिम्मेवारी भूकम्प प्रभावितलाई अनुदान र सुरक्षित बासका लागि सहयोग गर्नु हो। प्राधिकरण एक्लैले पुनर्निर्माणको सबै काम गर्न नसक्ने भएकाले भूकम्प प्रभावित सहित अरू जिम्मेवार निकाय संघ संस्थाले पनि आफूसक्दो सहयोग गर्नुपर्छ भन्नुहुन्छ प्राधिकरणका सचिव मधुसूदन अधिकारी।
इनिसिएटर भएको लाभलाई आफै हो भन्ने कुरा यहाँले बोध गर्नुपर्छ र यहाँले लाभलाई सम्बन्धी सन्देश प्रेषित गरिदिनुपर्छ।
तथ्याङ्कमा झण्डै 7,68,000 भूकम्प प्रभावित छन्। अहिलेसम्म 88% अनुदानका लागि सम्झौता गरे। अझै 12% छुटेका छन्। बनेका र बन्दै गरेका घर 2,73,000 छन्। अरू 4,95,000 घर पनि बन्नुपर्नेछ। तैपनि प्राधिकरणले सार्वजनिक गरेको प्रगतिमा भने 46% घर निर्माणको दावी गरिएको छ। यो आर्थिक वर्षभित्र 60% प्रभावित सुरक्षित छानामुनि आइसक्ने गरी काम भइरहेको छ भन्नुहुन्छ प्रमुख कार्यकारी अधिकृत युवराज भूषाल।
एउटा लक्ष्य निर्धारण गरेर जाउँ भनेर 60% कमसेकम सुरक्षित आवासभित्र यो आर्थिक वर्षभित्र पठालौं अथवा सिफ्ट गरौं भन्ने उद्देश्यको साथ हामी अगाडि बढेको अनि त्यसलाई जहाँ जहाँ अप्ठ्यारो पर्छ कुन कुन ठाउँमा गाँठो पर्छ तत्त ठाउँमा गाँठो फुकाउँदै जाने कामहरू मैले गरिरहेको अवस्था हो।
व्यक्तिका घरसँगै विद्यालय स्वास्थ्य संस्था सम्पदा जस्ता भौतिक संरचनाको पुनर्निर्माण पनि बाँकी समय अवधिमै सक्नुपर्ने मुख्य चुनौती भने कायमै छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन र दुई पार्टी एकताको विषयलाई छिट्टै टुंग्याउने सहमति गरेका छन्। ओली निवास बालकोटमा दुई नेताबीच आज झण्डै 1.5 घण्टा भएको छलफलमा ओली र दाहाल ताजा जनादेश अनुसार सरकार गठन र पार्टी एकीकरण प्रक्रियालाई अघि बढ़ाउन तत्पर देखिएका हुन्। पार्टी एकताका विषयमा बाहिर आएका कुरा हल्ला मात्र भएकाले त्यस्ता हल्लाको पछि लाग्न नहुने जतिसक्दो छिटो पार्टी एकता को काम टुंग्याउनु पर्ने नयाँ सरकार गठनमा ढिलाइ गर्न नहुने लगायत विषयमा दुवै नेता एकमत रहेको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।
पार्टी एकताको विषयमा जे जस्ता खालका चाहिँ बाहिर हल्लाहरू चलेका छन् गलत हो र पार्टी एकतामा कुनै समस्या छैन र यसलाई चाहिँ छिटोभन्दा छिटो एउटा निष्कर्षमा पुर्याइन्छ भनेर अध्यक्षज्यूहरूले भन्नुभएको छ। त्यस बीचमा छलफल भएको छ। अर्को नयाँ सरकार गठनको विषयमा पनि छलफल भएको छ, कुराकानी भएको छ र यो अहिलेको सरकारले नयाँ सरकार गठनको बाटो तुरन्त खोलिदिनुपर्छ भन्ने विषयमा उहाँहरू बीच छलफल भएको छ र पार्टी एकता संविधान समितिको बैठक सम्भवतः थप छलफल पछाडि भोलि बस्ने भन्ने गरेको कुरा भएको छ।
यस्तै राष्ट्रिय सभा गठनमा एकल संक्रमणीय कि बहुमती प्रणाली अपनाउने र कांग्रेसको समेत सहमतिमा यो विषय कसरी टुंग्याउने भन्ने विषयमा पनि दुईजना अध्यक्षहरूबीच आज छलफल भएको छ।
संघीय संसदको अधिवेशनको लागि नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ। विगतमा संविधान सभाका 601 सदस्य बसेकै भवनमा संघीय संसदको बैठक बस्ने गरी तयारी तीव्र बनाइएको व्यवस्थापिका संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिनुभयो। हलको मूल स्वरूपमा फेरबदल नगरी प्रतिनिधि सभाका 275 सदस्य र राष्ट्रिय सभाका 59 सदस्यको संयुक्त बैठक बस्न मिल्ने गरी नयाँ स्वरूपमा बनाउन लागिएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभाका लागि प्रतिनिधि सभाको पूर्वतिरको नुप्से हलको व्यवस्थापन भइरहेको छ। राष्ट्रिय सभाका सदस्य चयन गर्ने व्यवस्था सहितको अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किँदा निर्वाचन आयोगले अन्तिम नतिजा दिन सकेको छैन। आयोगले अन्तिम नतिजा दिएको एक महिनाभित्र संसद बैठक बस्नुपर्ने संवैधानिक प्रावधान छ। संघीय संसद सञ्चालन हुनु अघि निर्वाचित सदस्य मध्येका ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाइनेछ। ज्येष्ठ सदस्यबाट अरू सदस्यले पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख निर्वाचित नहुन्जेलसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।
सरकारले राजस्व प्रशासनमा पनि विद्युतीय भुक्तानी अर्थात डिजिटल पेमेन्ट प्रणाली लागू गर्ने भएको छ। सरकारको मुख्य आमदानीको स्रोत राजस्व संकलनलाई सजिलो बनाउन आउँदो वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रयोगमा ल्याउन लागि सरकारले जनाएको छ। आन्तरिक राजस्व विभागमा यो प्रणाली पूर्ण रूपमा कार्यान्वयन गरेर अगाडि बढ्ने तयारी भइरहेको अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिनुभयो। यो प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क जस्ता मुख्य कर विद्युतीय प्रणाली मार्फत भुक्तानी हुनेछ। राष्ट्रिय भुक्तानी प्रणाली बनाउनका लागि राष्ट्र ब्याङ्कलाई जिम्मा दिइएकाले समयमै काम भई कार्यान्वयनमा आउने पनि उहाँले बताउनु भएको छ। राज्य कोषमा आउने रकम समयमै आउने तथा कर अधिकृत करदाता बीचमा सृजित अवरोधहरू डिजिटल प्रणाली लागू भएपछि निराकरण हुने अर्थ मन्त्रालयको भनाइ छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, कामा के हो बसै कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भूकम्पले भत्केका घर पुननिर्माणको प्रगति 46% रहेको सरकारको भनाई, नयाँ सरकार गठन र पार्टी एकतालाई छिट्टै टुंग्याउने एमाले र माओवादीका अध्यक्षहरूको सहमति, संघीय संसदको बैठक बस्ने ठाउँ व्यवस्थापनको तयारी अन्तिम चरणमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, खोटाङमा धेरै रगत बगेर एकजना सुत्केरीको ज्यान गएको छ। तुवाचुङ नगरपालिका 5 दूरछिम्की 28 वर्षीय पद्मा राईको सुत्केरी भएपछि धेरै रगत बगेर ज्यान गएको हो। दूरछिम स्वास्थ्य चौकीमा सकुशल बच्चा जन्माए पनि रगत बग्न नरोकिएपछि पद्मालाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रामबहादुर केसीले बताउनुभयो।
उखुको क्रसिङ शुरू भए पनि मूल्य निर्धारण नहुँदा सर्लाहीका उखु किसान उधारोमा उखु बेच्न बाध्य भएका छन्। चिनी मिलसँग पटक पटक वार्ता भए पनि सहमति नजुट्दा उधारोमा उखु बेच्न बाध्य भएको किसानले बताएका छन्। चिनी उद्योगी किसान र सरकार बीच पोहोर 531.20 रुपियाँ प्रति क्विन्टलका दरले उखुको मूल्य तोकिए पनि अहिले त्यो मूल्यमा उखु किन्न उद्योगीले नमानेको उखु किसान उत्पादक संघका अध्यक्ष कपिल मुनि मैनालीले जानकारी दिनुभयो। तत्काल सहमति नजुटेपछि किसानले पछि कुरा मिलाउने गरी उद्योगलाई अहिले उधारोमा उखु बेचिरहेका छन्। भारतबाट सस्तो मूल्यमा चिनी भित्रिएकाले आफूहरूले किसानलाई भने जति मूल्य दिन नसकेको उद्योगीको भनाई छ। उनीहरूले भारतबाट आउने चिनीको भन्सार 15% बढाउनु पर्ने माग गर्दै आएका छन्।
सर्वोच्च अदालतले सूर्य नेपाल प्रालीसँग तत्काल कर नलिन अन्तरिम आदेश दिएको छ। न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले सूर्य नेपालको कर्मचारीलाई बोनस वितरणका लागि कल्याणकारी कोषमा राजस्व लाग्ने 25,14,40,000 रुपियाँ लुकाएको भन्दै ठूला करदाताको कार्यालयले गएको भदौमा पठाएको संशोधित कर कार्यान्वयन नगर्न निर्देशन दिएको हो। कर्मचारीलाई बोनस भनी छुट्याएको तर वितरण समेत नभएको रकममा कर निर्धारण भएको भन्दै सूर्य नेपालका तर्फबाट पुस 9 गते सर्वोच्चमा रिट दर्ता गरिएको थियो।
मोरङमा 1 वर्षमा 43 जना बालिका बलात्कृत भएका छन्। 1 वर्षको अवधिमा मोरङमा 56 वटा बलात्कारका घटना भएको र जसमा 43 जना बालिका बलात्कृत भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ। यस्तै मोरङमा 21 जना बालिकालाई बलात्कारको प्रयास भएको पाइएको इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले जानकारी दिनुभयो।
रसुवामा 2 वर्षभित्रमा 168 मेगावाट बिजुली उत्पादन हुने भएको छ। जिल्लामा निर्माणाधीन 8 वटा जलविद्युत आयोजना मध्ये 2 वर्षभित्र 3 वटा आयोजनाको काम सम्पन्न भई 168 मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो। अहिले निर्माण भइरहेका मध्ये 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, 14.8 मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना र 42.5 मेगावाटको सान्जेन जलविद्युत आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको आयोजनाले जनाएका छन्। यस्तै रसुवागढी आयोजनाले 2075 सालको चैतसम्ममा बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसक्ने आयोजनाका प्रमुख छवि गैरेले जानकारी दिनुभयो।
नेपाली शेयर बजारको परिसूचक नेप्से आज 21.5 अङ्कले घटेको छ। हिजो पनि 20.5 अङ्क भन्दा धेरैले ओह्रालो लागेको नेप्से आज 21.53 अङ्कले घटेर 1425.51 बिन्दुमा आइपुगेको हो। एक समय झरेर 1422 बिन्दुको हाराहारी पुगेको नेप्से फेरि बढेर 1443 बिन्दु पार गरेको थियो, तर फेरि घट्न थालेको नेप्से आज बजार बन्द हुँदा 1425.51 बिन्दुमा झरेको हो। आज सबैभन्दा धेरै बिमा समूहको परिसूचक झण्डै 137 अङ्कले घटेको छ। बजार घटे पनि आज कारोबार रकम भने हिजो भन्दा झण्डै 22 करोड़ रूपियाँले बढेको छ। 76.57 करोड़ भन्दा धेरैको शेयर किनबेच भएकोमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर झण्डै 11 करोड़को र स्ट्यान्डर्ड चार्टर ब्याङ्कको शेयर 10.74 करोड़ भन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
गुल्मीको मालिका गाउँपालिकाको केन्द्रलाई सार्न गाउँपालिकाले गरेको प्रस्तावको स्थानीयवासीले विरोध गरेका छन्। गाउँपालिकाको केन्द्र ठुली चौरबाट अन्यत्रै सार्ने तयारी भएपछि स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेर विरोध गरेका हुन्।
यस्तै पाँच थरको फालेलुङ गाउँपालिकाको केन्द्र थोक्किम्बामा तोकिने भएको छ। गाउँपालिकाको केन्द्र थोक्किम्बामा राख्ने कि मुच्छेबुङमा राख्ने भनेर विवाद चुलिएपछि मतदान प्रक्रियाबाट केन्द्रको विवाद टुङ्गो लगाइएको हो। गाउँ कार्यपालिकाको मतदानमा थोक्किम्बाको पक्षमा 24 र मुच्छेबुङको पक्षमा 17 मत खसेपछि अब गाउँपालिकाको केन्द्र थोक्किम्बामा हुने पक्का भएको हो।
सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई पक्राउ गर्न काठमाडौँ महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको छ। प्रहरी परिचालन गरेर फोहोर फाल्नेलाई पक्राउ गर्न महानगरले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आग्रह गरेको हो। 24 घण्टा ड्युटीमा रहने नेपाल प्रहरीसँग सहकार्य भएमा सार्वजनिक ठाउँमा फोहोर फाल्ने क्रम रोक्न सकिने महानगरपालिकाका वातावरण व्यवस्थापन शाखाका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीको अध्यक्षमा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको उच्च स्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सातै प्रदेशमा माघदेखि फागुनसम्म सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रूपमा स्थापना गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो।
दाङको कोराई उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका छाडा गाई गोरुको व्यवस्थापनको प्रक्रिया शुरू भएको छ। घोराई उपमहानगरपालिका 12 हापुर बिजौरीमा रहेको स्वस्तिक कृषि सहकारी संस्थाले छाडा गाई गोरुको जिम्मा लिने गरी प्रक्रिया शुरू भएको हो। उपमहानगरपालिकामा दुवै पक्षबीच भएको पहिलो चरणको छलफलबाट 10 दिनभित्र सहकारी संस्थाले छाडा गाई गोरु व्यवस्थापनको विस्तृत योजनासहितको प्रस्ताव ल्याउने सहमति भएको हो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए, बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बुटवल 13 बेलबासमा रहेको सहाराको घरका 3 जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रूपन्देहीको देवदह 6 का 35 वर्षीय शंकर प्यासी, भारतको मुम्बई घर भएकी 36 वर्षीय वन्दना प्यासी र मुगुको खत्याड गाउँपालिका 1 बस्ने 24 वर्षीय गीता बुढालाई पक्राउ गरिएको हो। उनीहरूले विभिन्न प्रलोभन देखाएर मुगुबाट बालबालिका ल्याई शोषण गरेको प्रहरीले बताएको छ। सहाराको घरमा 5 जना बालक बस्दै आएका थिए। उनीहरूलाई संचालकहरूले कुटपिट गरी शोषण गर्ने गरेको भन्दै आश्रयमा बस्दै आएका बालकहरू रातिको समयमा भागेपछि घटना सार्वजनिक भएको हो। पक्राउ परेका 3 जनालाई मानव बेचबिखन तथा ओसार पसार कसुरमा मुद्दा दर्ता गरिएको बुटवल प्रहरीले जनाएको छ।
दोस्रो इन्डो नेपाल व्यापार तथा पर्यटन महोत्सव भारतको देहरादूनमा हुने भएको छ। उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एसोसिएशनको समन्वयमा आउँदो माघ 19 गतेदेखि 25 गतेसम्म महोत्सव हुने भएको हो। नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागि उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले जानकारी दिनुभयो। देहरादूनको परेड मैदानमा हुने महोत्सवमा नेपाल र भारतका 100 भन्दा बढी स्टल रहनेछन्।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराईमा बसेको उच्च स्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 7 प्रदेशमा आगामी माघदेखि फागुनसम्म सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रूपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो।
लघु जलविद्युत आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका 1 सरमोलीका 120 परिवार अँध्यारोमा बस्न बाध्य भएका छन्। लेकम गाउँपालिका 1 चौडमा रहेको 11.5 किलोवाटको दानुगार जलविद्युत आयोजना 5 महिनादेखि बन्द भएको स्थानीय बासिन्दा मान बहादुर कार्कीले जानकारी दिनुभयो। यस्तै 3 वर्ष अघिदेखि सञ्चालनमा रहेको दानुगार जलविद्युत आयोजना बेला बेलामा बन्द हुने गरेको छ।
इलामको सन्दुकपुरमा चौरी पालन व्यवसाय लोप हुँदै गएको छ। इलाम र 5 थरको सीमावर्ती सन्दकपुरमा गत वर्ष 100 को संख्यामा रहेका चौरीको गोठ अहिले 24 वटा मात्रै छन्। चौरीको दूधबाट बनेको घिउ र छुर्पी गाई भैँसीको भन्दा महँगो भए पनि व्यवसाय फस्टाउन नसकेको चौरी व्यवसायी नरबहादुर मगरले बताउनुभयो।
कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ जैमिनी नगरपालिका 8 मा रहेको लौहा खोला बेली ब्रिज निर्माण को काम 1.5 महिनामा सकिने भएको छ। पुल बनेपछि बागलुङ गुल्मी खण्डमा वर्षायाममा पनि गाड़ी चलाउन सकिनेछ। नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले लौहा खोला बेलीब्रिज निर्माणसँगै सड़क सुधारको काम पनि गरिरहेको छ। यसअघि गएको असोजमा बागलुङ खण्डमै 3 वटा तथा गुल्मी खण्डमा 1 बेलीब्रिज निर्माण गरिएको थियो।
राष्ट्रिय जनता पार्टी नेपाल राजापा नेपालको राजनीतिक समितिको बैठक भर्खरै सकिएको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा चुनावी समीक्षा, सरकार गठन लगायतका विषयमा छलफल भएको थियो। यस्तै बैठकमा कैलाली 1 विजयी भएका रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र लिन नपाउने सर्वोच्च अदालतको फैसलाका विषयमा थप कानूनी बाटो खोज्ने विषयमा छलफल भएको राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र झाले जानकारी दिनुभयो। राजनीतिक समितिको बैठकले सिफारिश गरेका विषय भोलि वा शुक्रबार बस्ने राजपाको अध्यक्ष मण्डलले निर्णय गर्ने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा 11 सीट जितेको राजपाले समानुपातिकमा 6 सीट पाउनेछ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कोलाई संसद बनाउने 6 सीटमा कसलाई पठाउने लगायतका चुनावी समीक्षामा आजको बैठक केन्द्रित रहेको नेताहरूले बताएका छन्।
ताप्लेजुङको क्षेत्र नम्बर 1 र 2 जोड्ने दोभानमा रहेको तमोर नदीमा पक्की पुल आगामी फागुनभित्र बनिसक्ने भएको छ। अहिले नदीमा पानीको बहाव घटेकाले पुल निर्माणको कामलाई तीव्र बनाइएको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो।
काठमाडौँको 32 पुतलीमा ट्याङ्करले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। B2K894 पानी ट्याङ्करले B55P1387 नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी गुल्मी मुसिकोटकी बिना कुमारी थापाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सर्लाहीको लालबन्दी नगरपालिका 2 शिशुवामा मोटरसाइकल दुर्घटना हुँदा हरिपुरका अनिल शाहको ज्यान गएको छ।
मेरो पनि भन्नु छ।
पार्टी एकता, नयाँ सरकार र राष्ट्रिय सभाबारे एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समान धारणा रहेको खबर उज्यालोमा पढेपछि छत्रबहादुर डाङ्गी फेसबुकमा लेख्नुहुन्छ, अब ढिला नगरौं, चाँडो पार्टी एकता गरेर नयाँ सरकार गठनतिर दुवै नेता लाग्नुपर्छ, नागरिकले देशको विकास र समृद्धि चाहेका छन्।
घर मालिकले यातना दिँदा दुवै खुट्टा र मेरुदण्डमा चोट बोकेर भोजपुरकी शान्त राई इराकबाट फर्किएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सागर बराल लेख्नुहुन्छ, यस्ता खबर कहिलेसम्म सुनिरहने सरकार, अब त केही गर।
पर्वतमा बाँदरले हिउँदे बाली सखा पारेको खबर उज्यालो अनलाइनमा पढेर गुरुङ शेरसन भन्नुहुन्छ, सरकारले रोजगारीको सिर्जना नगरेर युवालाई विदेशी नै बाध्य पारेपछि गाउँघरको खेती हेरचाहको अभावमा बाँदरले खाने नै भयो त।
यसै विषयमा इन्द्रमान खड्काको प्रतिक्रिया छ, बाँदरले लगाएको बाली खान्छ भने खेतबारीमा मौरी पालन शुरू गरौं, जसले बाँदरबाट बाली पनि जोगिन्छ भने राम्रो आमदानी पनि हुन्छ।
अनि सर्लाहीका 18 वर्षीय सुनिल कुमार शाहले सोलुखुम्बुमा मिठाई बेचेर तराईमा घर बनाएको खबर उज्यालोमा पढेर फेसबुकमा एमआई मत नाम गरेका साथी भन्नुहुन्छ, जसले आफ्नो क्षमतामा विश्वास गर्छ उसैले संसार जित्छ, उमेरले सानै भएर के भयो त, हातमा सिप र मनमा साहस बोकेर अगाडि बढ्ने हो भने असम्भव केही छैन भनेर सुनिलले पुष्टि गरेका छन्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-1922 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 3556 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ।
साथीहरू प्रकाश ढकाल र विष्णु विश्वकर्मा मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब एउटा विदेशको खबर, चीन पाकिस्तानसँगको आर्थिक करिडोरलाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा 3 देशबीच सकारात्मक छलफल भएको छ। बेजिङमा भएको बैठकमा चीन पाकिस्तान आर्थिक करिडोरमा अफगानिस्तानलाई पनि सहभागी गराउने विषयमा तीनै देशका विदेश मन्त्री सहमत भएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। बैठकले करिडोरमा अफगानिस्तानलाई पनि सहभागी गराउने विषयमा आउँदो जुन महिनामा त्रिपक्षीय संयन्त्र बनाउने सहमति जुटेको छ। क्षेत्रीय सम्पर्कलाई बढाउन तथा गरिबी अन्त्य गर्न यो करिडोरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा तीनै देशका परराष्ट्र मन्त्री सहमत भएको र यसले क्षेत्रीय एकतामा पनि टेवा पुग्ने चीनका विदेश मन्त्री वाङ ईले जानकारी दिनुभएको छ। 3000 किलोमिटर लामो यो सञ्जालले 21 औं शताब्दीको रेशम मार्ग अर्थात सिल्क रोड परियोजनालाई पनि छुनेछ। सहमतिले भारत चिडिन सक्ने अनुमान भइरहेका बेला चीनका विदेश मन्त्री ईले भने परियोजना विशुद्ध क्षेत्रीय विकासका लागि भएकाले यसलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। भारतले भने चीन पाकिस्तान आर्थिक करिडोरको विरोध गर्दै आएको छ। यो सञ्जालमा भारत र पाकिस्तान बीचको विवादित भूमि पनि पर्ने भएकाले परियोजना आफ्नो सम्प्रभुता विरूद्ध भएको भारतको दावी छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विराटनगर वारियर्स ईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। आज प्लेअफमा भैरहवा ग्ल्याडिएटर्सलाई 8 विकेटले हराउँदै विराटनगर फाइनलमा पुगेको हो। किर्तिपुरमा भैरहवाले दिएको 128 रनको लक्ष्य विराटनगरले 18 बल बाँकी छँदै 2 विकेट गुमाएर भेटायो। यसअघि पहिले ब्याटिङ गरेको भैरहवाले 8 विकेट गुमाएर 127 रन बनाएको थियो। विराटनगरसँग हारेको भैरहवाले फाइनल प्रवेशका लागि भोलि ललितपुर प्याट्रियट्ससँग खेल्नेछ। यस्तै आजै भएको दोस्रो खेलमा पोखरा राइनोजलाई 27 रनले हराउँदै ललितपुर प्याट्रियट्सले उपाधि होड कायमै राखेको छ। 139 रनको लक्ष्य पछ्याएको पोखरा 19 ओभर 1 बलमा 111 रनमा अल आउट भयो। पहिले ब्याटिङ गरेको ललितपुरले 5 विकेट गुमाएर 138 रन बनाएको थियो। ललितपुरले फाइनल प्रवेशका लागि भोलि भैरहवा ग्ल्याडिएटरसँग खेल्नेछ। यो खेलको विजेताले शनिबार विराटनगरसँग फाइनल खेल खेल्नेछ।
मोरङ 11 नवौं फाल्गुनन्त गोल्डको फुटबलको सेमी फाइनलमा पुगेको छ। पाँच तर्क फिदिममा नेपाल आर्मीलाई पेनाल्टीमा 4-2 हराउँदै मोरङ सेमी फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पहिलो सेमी फाइनलमा भोलि सुनसरी र रूपन्देही खेल्नेछन्।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति लिग लिडर म्यान्चेस्टर सिटीले न्यू क्यासल युनाइटेडसँग खेल्दैछ। सिटी 55 अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको 43 अङ्क छ। दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले हिजो बर्नलीसँग बराबरी खेलेपछि सिटीले यो सिजनको उपाधि जित्ने पक्का जस्तै भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भूकम्पले भत्केका घर पुननिर्माणको प्रगति 46% रहेको सरकारको भनाई। आउँदो असारभित्र 60% प्रभावितलाई आफ्नै घरमा सार्ने प्राधिकरणको दावी।
नयाँ सरकार गठन र पार्टी एकताको विषय छिट्टै टुङ्ग्याउन एमाले र माओवादीका अध्यक्षहरू सहमत। पार्टी एकताबारे शंका नगर्न आग्रह।
खोटाङमा धेरै रगत बगेर एकजना सुत्केरीको ज्यान गयो। उखुको मूल्य निर्धारण नहुँदा सर्लाहीका किसान उधारोमा उखु बेच्न बाध्य।
चीन पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार हुने सम्भावना बढ्यो। क्षेत्रीय सम्पर्क बढाउन महत्वपूर्ण हुने तीनवटै देशको भनाई।
र विराटनगर एभरेस्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटी र न्यू क्यासल खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।